यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रसेवक सबैको कार्य सम्पादन र व्यवहारमा रूपान्तरण आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। प्रतिनिधि सभामा विनियोजन विधेयक 2081 अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी। आवश्यकता र औचित्यका आधारमा बजेट विनियोजन र जनतामा रहेको निराशाको अन्त्य गरी विकास निर्माणको काममा जोड़ दिनुपर्नेमा वक्ता सांसदहरूको माग। वैकल्पिक राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढ़नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरूको जोड़। र कुवेतमा विदेशी कामदार रहेको एक भवनमा आग लागि हुँदा 41 जना भन्दा बढ़ीको मृत्यु।
भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्र सेवकको नतिजा सूचक सहितको कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्य सम्पादन स्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले चालू आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई 100% नतिजा प्राप्तिमा जोड़ गर्न र आर्थिक वर्ष 2081-82 कार्यक्रम नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्व तयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन दिनुभयो। तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कार्यरत तह अनुसार कर्मचारीहरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढ़ाउँदै लगिने बताउनुभयो। मन्त्री परिषदको कार्यालय र मातहत निकायहरूको कार्य सम्पादन स्तर नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनुहुँदै उहाँले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्य सम्पादन स्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भएको छ। विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले देशका सबै भागमा आवश्यकता र औचित्यका आधारमा बजेट विनियोजन गर्नुपर्ने, जनतामा रहेको निराशाको अन्त्य गरी विकास निर्माणको काममा जोड़ दिनुपर्ने बताउनुभयो। सांसदहरूले शहरी विकास मन्त्रालय अन्तर्गतको बजेट गरीब तथा सीमान्तकृत समुदायको उत्थान र स्थायी बसोबासको व्यवस्थापनमा जोड़ दिन, शहरी क्षेत्रको वातावरण संरक्षणका लागि वरपरको क्षेत्रमा वनजंगल विकास गर्नुपर्ने, कृषि योग्य जमीनको संरक्षण गर्नुपर्ने, शहरी क्षेत्रभित्र पर्ने नदी तथा खोलाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रम र पूर्व बजेटमा पर्याप्त छलफल गरी त्यसको कार्यान्वयन हुने गरी बजेट ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले नेपाली सेनाको आधुनिकीकरण तथा पेशागत क्षमता विकास गर्ने, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार र सुरक्षामा सरकारले ध्यान दिनुपर्ने, नेपाली सेनाबाट भइरहेका पूर्वाधार विकासका काम समयमा नै सम्पन्न गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले न्याय प्रणालीलाई जनताको अपेक्षा अनुरूप छिटो छरितो र विश्वसनीय बनाउन र न्यायमा सबैको पहुँच सुनिश्चित गर्न ध्यान दिनुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा राज्यले विशेष व्यवस्था गर्नुपर्ने लगायतका विषयमा जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभा बैठकमा सांसदहरूले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न, मनसूनका समयमा हुन सक्ने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थल सञ्चालनका लागि आवश्यक रकम छुट्याउन सरकारसँग माग गर्नुभयो। सांसदहरूले देशका सरकारी अस्पतालहरूमा साना वा ठूला रोगको उपचारका लागि लामो समय कुर्नुपर्ने समस्या रहेको भन्दै त्यसको समाधान गर्न तथा अस्पतालहरूमा दक्ष जनशक्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। मनसून शुरू भएपछि बाढ़ी पहिरोले बढ़ी क्षति हुने जिल्ला तथा क्षेत्रहरूको पहिचान गरी क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना बनाएर काम गर्न समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल स्विजरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्विजरल्याण्डको जेनेभा पुग्नु भएको छ। उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। उहाँले यही जेठ 31 गते अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 उच्चस्तरीय सत्र अन्तर्गतको सामाजिक न्यायका लागि विश्वव्यापी संगठन ग्लोबल कोलिसन फर सोशल जस्टिसको उद्घाटन मंचलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जेठ 31 गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका महानिर्देशक गिल्बर्ट एफ होङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यसै गरी राष्ट्रपति पौडेलले आज स्विस महासंघका राष्ट्रपति संघ द्विपक्षीय वार्ता गर्नुहुनेछ। स्विजरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार 1 गते जेनेभाबाट रोयल डच एयरलाइन्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ। राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टाइन मायर को निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो। उहाँले असार 3 गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुनेछ। जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ। जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनबाट 201 सदस्यीय केन्द्रीय कमिटी र 20 सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन्। त्यसमा अध्यक्ष 1, सहअध्यक्ष 1, उपाध्यक्ष 5, महासचिव 2, उपमहासचिव 3, सचिव 7 र कोषाध्यक्ष 1 चयन हुनेछन्। विभिन्न राजनीतिक दलका नेताहरूले वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित वैकल्पिक राजनीतिको औचित्य र सम्भावना विषयक अन्तर्क्रियामा सहभागी दलका नेताहरूले नयाँ शक्तिहरू विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड़ दिनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ़ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष डाक्टर भट्टराईले लोकतान्त्रिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको संकल्प रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामी छानेले सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभयो। उपप्रधानमन्त्री लामी छानेले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरू उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरूप प्रदेश संचालन गरिनुपर्नेमा जोड़ दिनुभयो। जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त सीके राउतले नयाँ शक्तिहरूबीच प्रतिबद्ध एकताबद्ध भई सड़क संघर्षबाटै अघि बढ़नुपर्ने बताउनुभयो। आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले अग्रगामी सोचका राजनीतिक शक्तिहरू एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताउनु भएको छ। समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक स्थिरताका लागि सरकारले मुलुकमा देखिएका प्रमुख समस्या पहिचान गरी जनतामा परिवर्तनको महसुस दिलाउन सक्नुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ़ने समाजवादी पार्टीको उद्देश्य भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले पार्टीको दशौं महाधिवेशन तयारीका लागि 27 सदस्यीय मस्यौदा समिति समेत गठन गरिएको र महाधिवेशनमा राजनीतिक संगठनात्मक समाजवाद र पार्टी विधान सम्बन्धी मूल विषय बनाएर छलफल हुने जानकारी दिनुभयो। अध्यक्ष नेपालले बाहिर चलेको हल्ला झैं समाजवादी पार्टी फुट्ने कुनै सम्भावना नरहेको समेत दावी गर्नुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कंग्रेस तत्काल सरकारमा नजाने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ़ वर्षमा केन्द्र र प्रदेशमा पटक पटक सरकार परिवर्तन भएको बताउनुभयो। मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाई थियो। सुशासन पारदर्शिता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्नुहुँदै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणाली बारे समेत पुनर्विचार गर्न आवश्यक रहेको धारणा राख्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन नसकेको बताउनु भएको छ। आज नेकपा एमाले ललितपुर महालक्ष्मी नगर कमिटिको दोस्रो अधिवेशन उद्घाटनमा महासचिव पोखरेलले अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सृजना गरेको बताउनुभयो। उहाँले विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यौनिक तथा अल्पसंख्यक समुदायले आत्मसम्मान सहित स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन्। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले लैंगिक पहिचान सहित यौनिक तथा अल्पसंख्यक समुदायलाई मूल प्रवाहमा ल्याउन राज्यले ढिलाई गर्न नहुने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले यौनिक तथा अल्पसंख्यक समुदायका उजुरीहरू आउने गरेको तर सम्बोधन गर्ने कानून र संरचना नहुँदा समस्या हुने गरेको बताउनुभयो। नेपाल सरकारले आगामी असार 7 गते विश्व योग दिवसलाई विद्यालय स्तरमा समेत मनाउने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले महिला सशक्तिकरणका लागि योग नाराका साथ विद्यालय स्तरमा दिवस मनाउने निर्णय गरेको हो। बैठकले प्रदेश र स्थानीय तहमा योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको शिक्षा मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति अभाव हुँदा सेवाग्राही मर्खामा परेका छन्। विगतमा संघीय सरकार मातहत रहेको सो अस्पताल हाल प्रदेश सरकार मातहत भए पनि दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन नहुँदा बिरामी उपचारबाट वञ्चित हुन बाध्य छन्। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा यन्त्र उपकरण र भौतिक संरचनामा उल्लेख्य प्रगति भए पनि जनशक्ति अभाव कायमै छ। अस्पतालले दरबन्दी अनुसारका स्थायी चिकित्सक नपाउँदा यहाँको स्वास्थ्य सेवा प्रवाह प्रभावित हुँदै आएको छ। सेवाग्राहीद्वय द्वारिका भट्ट र पुरूषोत्तम भट्ट
रोग परीक्षण नहुने, रोग परीक्षण भएपछि पनि रिपोर्टहरू समयमा नआइदिने, समयमा आइदियो भने पनि हामीसँग उपचार गर्ने साधनहरू औषधिहरू डाक्टरहरूको पनि त खाँचो छ।
बिरामी आइसकेपछि डाक्टर खोज्दै जानु भनेको त्यो चाहिँ एकदम जटिल विषय छ।
2020 सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यो स्वास्थ्य संस्था 2031मा 2500 जिल्ला अस्पतालमा परिणत भएको थियो। त्यसपछि समयक्रममा अञ्चल अस्पताल, उप प्रादेशिक अस्पताल हुँदै हाल प्रादेशिक अस्पताल बनेको छ। अस्पतालमा 27 जना चिकित्सकको स्थायी दरबन्दी भए पनि अहिले स्थायी चिकित्सकका रूपमा 8 तहका एकजना मात्रै कार्यरत छन्। अन्य चिकित्सकलाई करार र छात्रवृत्ति करारबाट जेन तेन पदपूर्ति गरिएको छ। महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्ट:
स्थायी दरबन्दीमा चाहिँ अहिले एकजना मात्रै कार्यरत छौँ र अन्य सबैजना करारमा हुनुहुन्छ। यसले गर्दाखेरि एउटा हाम्रो संस्थालाई कुनै पनि सेवाहरू थप गर्नलाई चाहिँ दीर्घकालीन योजनाहरू पनि कमी देखिन्छ। त्यसले गर्दाखेरि सेवाहरू कहिले नियमित हुने, कहिले अनियमित हुने त्यो समस्या छ।
अस्पतालमा 124 शैय्या सुविधा रहे पनि जनशक्ति अभावले अस्पतालले पूर्ण रूपमा सेवा दिन सकेको छैन। संघ र प्रदेश सरकारसँग सँग दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मी माग गरिए पनि सम्बोधन भएको छैन। हाल कार्यरत करार र छात्रवृत्तिका चिकित्सकलाई टिकाउन पनि धौधौ भएको छ। महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट:
व्यवस्थापन समितिबाट उहाँहरूलाई तलबको 100% थप सेवा सुविधाहरू दिएर बल्ल तल्ल हामीले करार सेवामा यहाँ भित्राएका छौँ र सँगसँगै अहिले छात्रवृत्ति करारको डक्सा वर्गको लागि पनि हामीले प्रदेश सरकार र केन्द्र सरकारसँग पनि माग गरिरहेका छौँ र ती पनि आउने आश्वासन पाएको छौँ, तर अहिलेसम्म आइपुगेको अवस्था छैन।
स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील क्षेत्र हो। राज्यले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, तर यो अस्पतालमा राज्यको ध्यान पुग्नै सकेको छैन। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
यूएसएआईडी स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
विज्ञापनपछि फेरि समाचारमा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। खाडी मुलुक कुवेतमा करिब 200 विदेशी कामदार रहेको एक भवनमा आग लागि हुँदा 41 भन्दा बढ़ीको मृत्यु भएको छ। आप्रवासी कामदारहरूको बाहुल्य रहेको मंगफ क्षेत्रमा रहेको एक भवनमा आग लागि हुँदा 40 भन्दा बढ़ी घाइते भएका छन्। तेलको धनी मुलुक कुवेतमा दक्षिण तथा दक्षिण पूर्वी एशियाका सहित ठूलो संख्यामा विदेशी कामदार रहेका र धेरैजसो निर्माण तथा सेवा उद्योगहरूमा काम गर्ने गरेका छन्। अमेरिकी न्यायालयले अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा अमेरिकी न्यायालयले दोषी ठहर गरेको छ। अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना भएको समाचारमा जनाइएको छ। राष्ट्रपति जो बाइडेनका 54 छोरालाई लागू औषधको नशामा सन् 2018 हाते बन्दुक खरिद गरेको आरोपपछि लागेका 3 अभियोगमा दोषी ठहर गरिएको हो। हन्टर बाइडेनका बुवाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वाशिङटनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेको समयमा यो निर्णय आएको हो। अब आर्थिक समाचार।
देशभरका 6,443 वडाहरूमध्ये 5,294 वडाहरूको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ। राजस्वको प्रमुख स्रोत भूमि तथा मालपोत कर रहेका वडाहरू 78.5% रहेको केन्द्रीय तथ्याङ्क कार्यालयको तथ्याङ्कमा उल्लेख छ। तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार राजस्वको प्रमुख स्रोतको रूपमा सेवा शुल्क दस्तुर रहेका वडाहरूको संख्या 69.1%, सम्पत्ति कर मुख्य रहेका वडाहरूको संख्या 53.5%, व्यवसाय कर मुख्य रहेका वडाहरूको संख्या 52.8% रहेको छ। त्यसै गरी घर बाल कर प्रमुख स्रोत रहेका वडाहरूको संख्या 32.2% रहेको छ। देशभरका वडाहरूको मुख्य राजस्वको स्रोतमा यी बाहेक दण्ड जरिवाना, सवारी साधन कर, मनोरञ्जन कर तथा अन्य करहरू समेत रहेको देखाइएको छ। राष्ट्रिय जनगणना 2078 सामुदायिक प्रतिवेदनले देशका 98.4% वडाहरूमा केही न केही कृषिजन्य उत्पादनहरू हुने गरेको देखाएको छ। कुल वडाहरू मध्ये 2,900 वडाहरू अर्थात 43% वडाहरूमा गैर कृषि उत्पादन हुने गरेको उल्लेख छ। त्यसै गरी जड़ीबुटी मुख्य रूपमा उत्पादन हुने वडाहरू 171 अर्थात 2.5% रहेका छन्। अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्ग्यानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ। यसका लागि जनता एग्रो एण्ड फरेस्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धि खर्क नगरपालिका र पाणिनी गाउँपालिकासँग सम्झौता गरेको छ। ती दुई पालिकाबाट उत्पादित अर्ग्यानिक कृषिजन्य वस्तुको समर्थन मूल्य र बजारीकरणको जिम्मेवारी एग्रो एण्ड फरेस्टी लिमिटेड काठमाडौँले लिएको छ। सम्झौतासँगै पालिका तहमा विभिन्न समूह बनाई गरिएका उत्पादन समूहसँग सम्झौता गरी आर्थिक उपार्जन र उत्पादनको कार्यमा अगाडि बढ़ाउने सन्धि खर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। सम्झौता पत्रमा सन्धि खर्क नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण श्रेष्ठ, पाणिनी गाउँपालिकाको तर्फबाट उपाध्यक्ष नर्मदा पौडेल र जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष पवन कुमार गोल्यानले हस्ताक्षर गर्नुभएको छ। जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड काठमाडौँले उत्पादन गरेका वस्तु बिक्री गर्ने गरी सन्धिखर्कमा रहेको साथी बहुद्देश्य सहकारी संस्था लिमिटेडले समेत सम्झौता गरेको छ। किसानको आय आर्जनमा वृद्धि, अर्ग्यानिक खेतीको विस्तार, विभिन्न उत्पादन प्रक्रिया र बजारीकरणमा जोड्ने गरी कम्पनी अघि बढेको जनता एग्रो फरेस्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले बताउनुभयो। बुधबार नेपाल स्टक एक्सचेन्जको परिसूचक सामान्य अंकले वृद्धि हुँदा कारोबार रकममा भने उच्च वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 6.37 अंकले बढेर 2,121.62 बिन्दुमा कायम भएको छ। बुधबार 312 कम्पनीहरूका 1,29,50,000 किता शेयरहरू 5,90,40,89,000 मूल्यमा किनबेच भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। स्विजरल्याण्डको जेनेभामा जारी 112 अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीन बीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकोले यसबाट लाभ लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो। नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भएकोले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा अध्यक्ष ढकालले जोड़ दिनुभएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आईसीसी टी20 विश्वकप अन्तर्गत सोमो चरणको दोस्रो खेलमा श्रीलंका विरूद्ध खेलेर नै अंक जोड्न चाहेको बताएका छन्। फ्लोरिडा स्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले एक एक अंक बाँडे। खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देसाईले खेलेर नै अंक जोड्ने नेपालको चाहना रहेको बताए। नेपालले अब वेस्ट इण्डिजको सेन्ट भिन्सेन्टमा बाँकी दुई खेल खेल्नेछ। दक्षिण अफ्रिका र बंगलादेश विरूद्ध खेलका लागि स्पिनर सन्दीप लामिछाने टोलीमा थपिएका छन्। प्रशिक्षक देसाईले उनको आगमनले टोलीलाई थप बल पुगेको बताए। यता श्रीलंका स्पिनर महेश थिङसाङलाले वर्षा आफ्नो नियन्त्रणमा नरहेको अभिव्यक्ति दिए। नेपाली टोली बुधबार नै वेस्ट इण्डिज प्रस्थान गरेको छ। नेपालको दुई खेलमा एक अंक छ भने श्रीलंकाले तीन खेलमा एक अंक जोडेको छ। समूह डीमा दक्षिण अफ्रिका तीन खेलमा छ अंक जोड्दै सुपर आठमा प्रवेश गरेको छ। बंगलादेश र नेदरल्याण्डको दुई खेलमा दुई अंक छ। आईसीसी टी20 विश्वकपको उपाधि दावेदार अस्ट्रेलिया लगातार तेस्रो जित दर्ता गर्दै सुपर आठमा प्रवेश गरेको छ। खेलमा नामी बियामाथि 9 विकेटको एकपक्षीय जित निकाल्दै अस्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो। नामी बियाले प्रस्तुत गरेको 73 रनको सामान्य लक्ष्य अस्ट्रेलियाले 6 ओभरमा पूरा गर्यो। त्यसअघि नामी बियाले 17 ओभरमा अल आउट हुनु अघि 72 रन जोडेको थियो। अस्ट्रेलियाले तीन खेलमा 6 अंक जोडेको छ। स्कटल्याण्डको तीन खेलमा 5 अंक, नामिबियाको तीन खेलमा 2 अंक तथा इंग्ल्याण्डको दुई खेलमा 1 अंक छ। ओमानले तीन खेलमा अंक जोड्न सकेको छैन। बागमती युथ क्लबले शहीद स्मारक सी डिभिजन लीग उपाधि जितेको छ। एन्फा मैदान साधु बाटोमा भएको अन्तिम खेलमा पुलचोक स्पोर्ट क्लब विरूद्ध गोलरहित बराबरीसँगै बागमतीको उपाधि पक्का भएको हो। पहिलो स्थानमा रहेको बागमतीको 13 खेलमा 30 अंक रह्यो। आरसी 32 भने 13 खेलमा 26 अंकसहित दोस्रो स्थान हासिल गर्यो। यस खेल अगावै बागमती र आरसी 32B डिभिजनमा बढुवा भइसकेका थिए। आरसी 32 एन्फाले अंक घटाउँदा समेत दोस्रो स्थानमा रहेको छ। अयोग्य खेलाड़ी खेलाएको भन्दै एन्फाले आरसी 32 को 4 अंक घटाएको थियो। 13 खेलमा 22 अंकसहित पुलचोक भने तेस्रो स्थानमा रहन सफल रह्यो। त्यस्तै रानीवन स्पोर्ट क्लब र गोलबजार स्पोर्ट क्लब रेलिगेशनमा परेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 34.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 32.9 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 7.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 41.1 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 40.8 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्र सेवक सबैको कार्य सम्पादन र व्यवहारमा रूपान्तरण आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। प्रतिनिधि सभामा विनियोजन विधेयक 2081 अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी। आवश्यकता र औचित्यका आधारमा बजेट विनियोजन र जनतामा रहेको निराशाको अन्त्य गरी विकास निर्माणको काममा जोड़ दिनुपर्नेमा वक्ता सांसदहरूको माग। वैकल्पिक राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढ़नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरूको जोड़ र कुवेतमा विदेशी कामदार रहेको एक भवनमा आग लागि हुँदा 41 जना भन्दा बढ़ीको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।